जिसमें एक अल्लाह को माना जाए, उम्मीद, खौफ, तवक्कुल, ये तमाम चीज़ें अल्लाह के साथ खास की जाएं। मतलब क्या है कि इन जैसी किसी के साथ ना की जाए। मोहब्बत जाहिर है, वालदैन के साथ मोहब्बत होती है, वालदैन को औलाद के साथ मोहब्बत होती है, ये तो फितरी चीज़ है। लेकिन मोहब्बत उन्हीं से करने का मतलब क्या है कि वो मोहब्बत जो अल्लाह के साथ खास है वो किसी से नहीं की जाएगी। और इसका पता कब चलता है कि जब दो मोहब्बतें आपस में आमने सामने हो जाती हैं। तो अब देखा जाएगा कि किसकी मोहब्बत इस पर गालिब आती है। उनकी मोहब्बत का तकाजा कुछ और है और उनके गैर की मोहब्बत का तकाजा कुछ और है। अब ये देखा जाएगा कि किसकी मोहब्बत गालिब आती है, फिर मालूम होगा कि ये हक इसने किसको दिया है। तो इस चीज़ को कुरान करीम ने मुख्तलिफ आयात के अंदर बयान फरमाया। मसलन अल्लाह ताला ने फरमाया, वमिन अन्नासि मन यत्तखिदु अंदादन युहिब्बूनहुम कहुब्बिल्लाह। बाज़ लोग ऐसे हैं जिन्होंने शुराका बनाए हुए हैं, अल्लाह ताला के साथ शरीक बनाए हुए हैं, और उनसे कैसी मोहब्बत करते हैं जैसे अल्लाह से करनी चाहिए। तो मतलब क्या है कि ये खास मोहब्बत किसके साथ खास है? अल्लाह के साथ खास है। ये मोहब्बत किसी और से नहीं की जाएगी। इसी तरह जो कुरान करीम की जिहाद की आयत है, कुल इनकाना आबाउकुम व अबनाउकुम, आखिर तक पढ़ते जाइए और आगे क्या फरमाया, अहब्बा इलैकुम मिनल्लाहि व रसूलि व जिहादिन फी सबीलि, कि एक तरफ ये सारी मोहब्बतें हैं, फितरी मोहब्बतें हैं और रोकेंगी आपको जिहाद में निकलने से, लेकिन उनका हुक्म क्या है, उनकी मोहब्बत का तकाजा क्या है कि जान को उनके सुपुर्द कर दिया जाए और जिहाद में जाया जाए। तो अब किसकी मोहब्बत वाली बात है? अगर इन रिश्तेदारों की, वालदैन की, औलाद की, कारोबार की मोहब्बत गालिब आती है तो अल्लाह ताला क्या फरमाते हैं, फतरबसु हत्ता यती अल्लाहु बिअम्रिह, कि मोहब्बत का हुक्म उन्होंने ही फरमाया वालदैन से, औलाद वालदैन के दिलों में औलाद की मोहब्बत उन्होंने ही डाली, वो तो महमूद है। लेकिन जहां उनकी मोहब्बत से टकरा जाए तो ये मोहब्बत किसके साथ खास है? ये अल्लाह ताला के साथ खास है। ये मोहब्बत फिर किसी और को नहीं दी जाएगी। तो जो उनकी मोहब्बत पर गैर अल्लाह की मोहब्बत को तरजीह दे दे, फतरबसु हत्ता यती अल्लाहु बिअम्रिह, इतनी सख्त फिर वईद इसलिए फरमाई। मसला सिर्फ जिहाद में निकलने का नहीं, मसला किस बात का है, मोहब्बत का है। कि आपने तो वादा किया था ला इलाहा में, किस चीज का, एक मोहब्बत का भी वादा था ना, कि इस मोहब्बत जो आपके साथ खास है वो मोहब्बत किसी और से नहीं करेंगे, ये अकीदत किसी और से नहीं रखेंगे। तो आप तो वादे की खिलाफ वर्जी कर रहे हैं। और आगे देखिए अल्लाह क्या फरमा रहा है, इन्नल्लाहा ला यहदिल कौमल ज़ालिमीन। आप ये देखिए आगे भी तंबीह है, डरने की बात बहुत ज्यादा। अल्लाह कह रहे हैं कि जिसका रवैया ये रहा तो वो कौन है, वो जुल्म करने वाला है, वो ज्यादती कर रहा है, मोहब्बत का हक अदा नहीं कर रहा। और जो जालिम है तो इन्नल्लाहा ला यहदिल कौमल ज़ालिमीन, अल्लाह ज़ालिमों को हिदायत नहीं देते। तो उसको चाहिए कि तौबा कर ले, उन्होंने रास्ते रखे हैं, अगर गलती हो गई तो क्या करे, तौबा कर ले और लौट आए उसी वादे की तरफ कि अल्लाह की मोहब्बत आप ही के साथ खास रखूंगा, सारी दुनिया की मोहब्बत एक तरफ हो जाए और आपकी मोहब्बत एक तरफ, और उसका तकाजा जो है मैं उसी को पूरा करूंगा, और नहीं लौट कर आए तो फिर देखिए कहाँ हिदायत मिलेगी। फिर तो गनी है वो, उनको किसी की जरूरत नहीं। अगर पूरी कौम भी ना लौट कर आए तो क्या करेंगे, वो तो ऐसी लेकर आएंगे जो इस मोहब्बत का हक अदा करने वाली हो। उनको कैसी कौम चाहिए जो इस वादे को पूरा करने वाली हो कि आप जैसी मोहब्बत किसी से नहीं करेंगे। या अय्युहल्लज़ीना आमनू मन यर्तद्द मिनकुम अन दीनिही फसौफ यातिल्लाहु बिक़ौमिन युहिब्बुहुम व युहिब्बूना, अगर किसी भी चीज से फिर गए, कुल से फिरे या जुज से फिरे, तो फिर अल्लाह ऐसे वो लेकर आएंगे जो इस मोहब्बत के तकाजों को पूरे करते होंगे। और जब वो मोहब्बत के तकाजों को पूरे करते होंगे तो अल्लाह भी उनसे ऐसी ही मोहब्बत करेंगे। इसलिए ये मोहब्बत सिर्फ अल्लाह ताला के साथ खास है। जो सूरह तौबा की इससे आयत जिहाद से पिछली आयत है, या अय्युहल्लज़ीना आमनू ला तत्तखिदु आबाअकुम अबनाअकुम इख्वानकुम औलिया इन इस्तहब्बुल कुफ्र अला अल ईमान, यहां भी यही बताया जा रहा है कि देखो ईमान वालों, जिन्होंने हमसे मोहब्बत का दावा किया है, ऐ वो लोगों जिन्होंने हमारे साथ ये मुआहदा किया है, ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह का उनको खिताब है कि अगर तुम्हारे वालदैन या औलाद या रिश्तेदार अगर हमारे दीन पर हमारे गैर दीन को तरजीह देने लगे, पसंद करने लगे, तो फिर क्या हुक्म है? फिर उनको दोस्त ना बनाओ, उनको फिर दोस्त ना बनाओ। जिसने उनको दोस्त बनाया वो जालिमों में से, वो हमारा नहीं है। ये है मोहब्बत। जो खौफ इब्ने जरीर तबरी रहमतुल्लाह ने या इब्ने कसीर रहमतुल्लाह ने खौफ का बयान किया इस इय्याका नअबुदु में, खौफ की भी मिसाल कुरान करीम ने काफी दी है। जगह जगह इस खौफ को भी बयान किया कि अल्लाह के अलावा गैरुल्लाह से डरना, यानी अल्लाह के मुकाबले में गैरुल्लाह से डरना, इसकी जगह जगह मजम्मत बयान की है और कहीं तारीफ बयान की है कि जो ऐसा ना करे जो सिर्फ अल्लाह से डरे। فَلَمَّا كُتِبَ عَلَيْهِمُ الْقِتَالُ إِذَا فَرِيقٌ مِّنْهُمْ يَخْشَوْنَ النَّاسَ كَخَشْيَةِ اللَّهِ أَوْ أَشَدَّ خَشْيَةً कि पहले तो कहते थे किताल 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 और अल्लाह ने किताल फर्ज कर दिया तो लोग उसे कैसे डर रहे थे, जैसे अल्लाह से डरना चाहिए बल्कि उससे भी ज्यादा। मालूम ये हुआ कि डरना किसके साथ खास है? अल्लाह के साथ खास है। जो सूरह तौबा की इन्नमा यअमुरु मसाजिदल्लाहि मन आमना बिललाहि वलियौमिल आखिर व अकामस्सलाता व आतज़्ज़काता व लम यख्शा इल्लल्लाह, अब आपकी समझ में आना चाहिए कि मस्जिदों को आबाद करने वाले कौन हैं? जो अल्लाह पर और आखिरत पर ईमान लेकर आए, जो नमाज कायम करते हैं और जकात देते हैं। तो नमाज कायम करने वाले समझ में आता है कि मस्जिदों को आबाद करने वाले हैं, जकात देने वाले भी समझ में आता है कि इससे मुराद क्या है कि उनके माल पाक है, उन्होंने अल्लाह का हिस्सा नहीं रखा, अदा कर दिया है, माल पाक है, कपड़े पाक हैं, तो जाहिर है ऐसे लोग मस्जिदों को आबाद करने वाले कहलाएंगे। लेकिन ये वलम यख्शा इल्लल्लाह की एक कैद क्यों लगा रहा है कुरान कि मस्जिदों को आबाद करने वालों की एक निशानी क्या है कि वो सिर्फ अल्लाह ही से डरते हैं, क्यों लगा रहे हैं? इसलिए कि यह हक किसके साथ खास था? अल्लाह के साथ। और ये कहां तय हुआ था? इल्ला इलाह में तय हुआ था। तो जब उसी की आप पासदारी नहीं कर रहे, जो बुनियाद है, तो आप बताइए मस्जिदें भर जाएं तो आप कैसे फिर आबाद करने वाले कहलाएंगे? इस खशियत को, इस खौफ को अल्लाह ताला ने और भी मुख्तलिफ आयत में बयान फरमाया। इस डर और खौफ से मुराद ये है कि मुसलमान अल्लाह के किसी भी हुक्म को किसी गैरुल्लाह के खौफ से छोड़ेगा नहीं। इसी तरह गैरुल्लाह के डराने धमकाने से अल्लाह की नाफरमानी पर आमादा नहीं होगा अगर जो इस हुक्म को करते हुए तबी तौर पर उसको डर महसूस हो रहा हो। तो इस डर से क्या मुराद है? तभी खौफ मुराद नहीं, यानी किसी इंसान को तभी खौफ है, दिल में खौफ महसूस हो रहा है, लेकिन उसके बावजूद अल्लाह का खौफ इस पर गालिब आ जाता है और अल्लाह का हुक्म बजा लाता है, तो इसको तो दोहरा अजर मिलेगा। या दरिंदे का खौफ या कोई मौसम की शिद्दत का खौफ, ये तभी खौफ है, ये इससे मुराद नहीं है। और ये तो इंसानों की तबीयत में रख दिए गए हैं, लेकिन ये मजमून कब है, काबिल मजम्मत कब है? कि जब इस खौफ की वजह से अल्लाह की नाफरमानी करने लगे, इस खौफ की वजह से अल्लाह के अहकाम को छोड़ने लगे, ये उस वक्त काबिल मजम्मत, तो इससे तभी खौफ मुराद नहीं है। लेकिन जो लोग शरीयत के दुश्मनों के खौफ से अल्लाह ताला की दो तिहाई शरीयत को पीठ पीछे डाल चुके, जेल जाने और नौकरियां छूट जाने के खौफ से जिहाद में शरीक नहीं होते, दो वक्त की रोटी की खातिर जालिमों, अल्लाह के बागियों और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की रूहानी बेटियों को जिंदा जलाने वालों के साथ खड़े हैं और उनके लिए दुआएं करते हैं, उनकी ताजीम करते हैं, ऐसे लोग हर नमाज में अल्लाह के सामने खड़े होकर अल्लाह ही से झूठ बोलते हैं कि अल्लाह हम सिर्फ तेरी ही इबादत करते हैं, हालांकि वो अपने हुक्मरानों, अपनी फौज और कुफ्फारे आलम की भी इबादत करते हैं। कि खौफ अल्लाह के खौफ से ज्यादा उन पर अल्लाह के दुश्मनों का खौफ गालिब है और अल्लाह के अहकाम को पामाल कर देते हैं, अल्लाह की शरीयत को तब्दील कर देते हैं, तो फिर वो नमाज में खड़े होकर अल्लाह ही से झूठ बोलते हैं इय्याका नअबुदु, कि हम सिर्फ तुझी से डरते हैं, हालांकि वो गैरुल्लाह से भी डरते हैं। जिस दिल में गैरुल्लाह का इतना खौफ हो जो अल्लाह के खौफ पर गालिब आ जाए, यानी वो गैरुल्लाह से डर कर अल्लाह ताला के हुक्म को छोड़ दे, तो ये शिर्क की एक किस्म है। ये खौफ दरअसल उसी शिर्क की वजह से है کیونکہ جس دل میں خالص توحید ہوگی اس دل کو امن و تمانیت نصیب ہوگی، جبکہ جس دل میں رائی کے دانے کے برابر بھی شرک ہوگا وہ بے چین رہے گا، اس کو امن و اطمینان حاصل نہیں ہوگا۔ امام ابن تیمیہ رحمہ اللہ نے فرمایا والخوف الذي يحصل في قلوب الناس هو الشرك الذي في قلوبهم، قال الله تعالى سنلقي في قلوب الذين كفروا الرعب بما اشركوا۔ ابن تیمیہ رحمہ اللہ فرماتے ہیں کہ لوگوں کے دلوں میں جو خوف ہوتا ہے یہ وہ شرک ہوتا ہے جو ان کے دلوں میں موجود ہوتا ہے۔ اللہ تعالیٰ نے فرمایا ہم کافروں کے دلوں میں رعب ڈال دیں گے بسبب ان کے شرک کرنے، تو معلوم یہ ہوا کہ شرک کرنے سے کیا ہوتا ہے، رعب آ جاتا ہے، غیر اللہ کا خوف آ جاتا ہے۔ وكما قال الله جل جلاله في قصة الخليل اولئك لهم الامن وهم مهتدون۔ ابن تیمیہ رحمہ اللہ دوسری آیت پیش فرماتے ہیں، فرماتے ہیں کہ اللہ تعالیٰ نے حضرت ابراہیم علیہ السلام کے واقعے میں فرمایا انہی ایمان والوں کے لیے امن ہے اور وہی لوگ ہدایت یافتہ ہیں۔ جو ایمان والے ہیں ان کے لیے کیا ہے، امن ہے، ان کو خوف نہیں، وہ امن سے رہیں گے۔ آگے ابراہیم علیہ السلام کا مکالمہ نقل کرتے ہیں وَكَيْفَ أَخَافُ مَا أَشْرَكْتُمْ وَلَا تَخَافُونَ أَنَّكُمْ أَشْرَكْتُمْ بِاللَّهِ مَا لَمْ يُنَزِّلْ بِهِ سُلْطَانًا فَأَيُّ الْفَرِيقَيْنِ أَحَقُّ بِالْأَمْنِ إِن كُنْتُمْ تَعْلَمُونَ۔ یعنی تم اللہ کے ساتھ شرک کرتے ہو اور نہیں ڈرتے، تو مجھے غیر اللہ سے ڈراتے ہو، تو دونوں فریقوں میں سے کون امن کا زیادہ حقدار ہے؟ یعنی تم اللہ کے ساتھ شرک کرتے ہو نہیں ڈرتے اور مجھے ڈراتے ہو، یہ تو صحیح بات نہیں ہے۔ امن کا حقدار زیادہ کون ہے؟ امن کا حقدار تو وہ ہے جس کے دل میں شرک نہ ہو، جو شرک نہ کرتا ہو، جو صرف اللہ سے ڈرتا ہو، تو تم مجھے کیوں ڈراتے ہو؟ اللہ تعالیٰ نے اعلان فرمایا اولئک لہم الامن وہم مہتدون، وہی لوگ امن یعنی ہر قسم کے خوف سے محفوظ ہوں گے جن کے دلوں میں صرف اللہ کا خوف ہے، وہ غیر اللہ سے نہیں ڈرتے، نہ موت کی دھمکیوں سے، نہ دنیا کے چھوٹ جانے سے، نہ بمباری سے، نہ جیلوں میں ٹھونس دیے جانے سے۔ ایسے ہی لوگ ہدایت یافتہ ہیں جو صرف اللہ ہی سے ڈرتے ہیں۔ اللہ تعالیٰ نے اس بات کو سورہ برات میں بیان فرمایا جیسے بھی بیان کیا انما یعمر مساجد اللہ میں، یہ آیت بھی بتا رہی ہے کہ مسجد کو آباد کرنے والوں کی ایک صفت یہ بھی ہے کہ وہ صرف اللہ سے ڈرتے ہوں گے۔ چنانچہ علامہ ابن کثیر اور ابن جریر طبری رحمہ اللہ نے عبداللہ بن عباس رضی اللہ عنہما کے حوالے سے ولم یخش الا اللہ کی تفسیر لم یعبد الا اللہ کی، دیکھیے اور بات بالکل واضح ہو گئی اور مدلل ہو گئی کہ لم یخش الا اللہ کی تفسیر کس چیز سے کی ہے، لم یعبد الا اللہ سے، اور وہاں لم یعبد ایاک نعبد کی تفسیر کس سے کی، خوف سے، کہ لا نخاف الا ایاک۔ معلوم یہ ہوا کہ غیر اللہ سے ڈرنا، اللہ کے مقابلے میں غیر اللہ سے ڈرنا، لوگوں سے ڈرنا، یہ ان کی عبادت کرنا ہے، اور بات مدلل ہو گئی اور واضح ہو گئی۔ امام بغوی رحمہ اللہ نے اس کی تفسیر فرمائی وَلَمْ يَخَفِّ الدِّينِ غَيْرَ اللَّهِ وَلَمْ يَتُرُكْ أَمْرَ اللَّهِ لِخَشِيَةِ غَيْرِهِ۔ وَلَمْ يَخْشَ إِلَّا اللَّهِ کی تفسیر کیا فرمائی کہ مسجدوں کو آباد کرنے والوں کی ایک پہچان کیا ہے، یعنی دین پر عمل کرنے میں غیر اللہ سے نہیں ڈرتے اور غیر اللہ سے ڈر کر اللہ کے کسی حکم کو نہیں چھوڑتے، یہ ہے مسجدوں کو آباد کرنے والے۔ اور جو کچھ اللہ کو مانے اور اکثر غیر اللہ کو مانے، ایک تہائی شریعت میں اللہ کو مان لیا اور دو تہائی شریعت میں غیر اللہ کو مان لیا، تو آپ ایمانداری سے بتائیے وہ مسجدوں کا آباد کرنے والے کہلائیں گے؟ کوئی مفسرین سے ہٹ کر یا قرآن و سنت سے ہٹ کر تو کوئی ابھی تک اپنی طرف سے بات نہیں کی ہے، جہاں بھی کریں آپ پکڑ لیجیے گا فوراً۔ علامہ آلوسی رحمہ اللہ نے اس کی تفسیر میں فرمایا تو اس نے اللہ کے اوامر اور نواہی پر عمل کیا، یعنی ولم یخش الا اللہ کی تفسیر میں فرمایا کہ مساجد کو آباد کرنے والوں کی ایک پہچان کیا ہے، یہ ہے کہ اس نے اللہ کے اوامر و نواہی پر عمل کیا اور اللہ کے معاملات میں ملامت کرنے والوں کی ملامت کی پرواہ نہیں کی۔ علامہ آلوسی رحمہ اللہ نے ولم یخش الا اللہ کی تفسیر اس طرح فرمائی، جو اللہ کو الہ مانتا ہو وہ صرف اللہ ہی سے ڈرے گا۔ اللہ تعالیٰ نے فرمایا انما ذلکم الشیطان یخوف اولیاءہ فلا تخافوہم وخافونی ان کنتم مؤمنین، कि बिला शुबा ये तो शैतान ही है जो तुम्हें अपने दोस्तों से डराता है, सो तुम इनसे ना डरो और मुझसे डरो अगर तुम मोमिन हो। मतलब क्या है कि देखो ला इलाहा में क्या वादा हुआ था, ये वादा हुआ था कि मेरे अलावा किसी से नहीं डरोगे। डरने का वो हक जो मेरे साथ खास है ये किसी और को नहीं दोगे, वादा हुआ था। तो वादे को भूलो नहीं, इन कुंतुम मोमिनीन, अगर तुम वो वादा करने वाले हो। अल्लाह ताला याद दिला रहे हैं, इन कुंतुम मोमिनीन, अगर तुम वो वादा करने वाले हो। गैरुल्लाह का खौफ अल्लाह की नाफरमानी का सबब है। ये इतनी अहमियत अल्लाह ने क्यों दी, इसलिए कि गैरुल्लाह का जो खौफ होता है अल्लाह की नाफरमानी का सबब बन जाता है। अल्लाह ताला ने इरशाद फरमाया कि फलम्मा कुतिब अलैहिम अल-क़िताल इज़ा फ़रीक़ुम मिन्हुम यख़शौना अन्नासा ख़शयतिल्लाहि अव अशद्द ख़शिया, कि गैरुल्लाह के खौफ से उन्होंने क्या किया, अल्लाह के हुक्म को छोड़ दिया। हालांकि ये अल्लाह से डरना चाहिए था उनको, लेकिन अल्लाह के खौफ पर गैरुल्लाह का खौफ गालिब आ गया और अल्लाह के हुक्म को छोड़ दिया। तो अल्लाह ताला के अलावा गैरुल्लाह से डरना ये अल्लाह की नाफरमानी का सबब बन जाता है, और भी बहुत सी जगह अल्लाह की नाफरमानी का सबब बन जाता है। जो गैरुल्लाह से डरा वो इल्मे दीन का हक अदा नहीं कर सकता। कैसे, अल्लाह ताला ने फरमाया अल्लज़ीना युबल्लिगूना रिसालातिल्लाहि व यख्शौनहू व ला यख्शौना अहदन इल्लल्लाह। देखिए अल्लाह ताला फरमाते हैं जो अल्लाह की रिसालत की तबलीग करते हैं और अल्लाह से डरते हैं। अल्लाह ने इस पर भी इक्तफा नहीं फरमाया कि हर एक कह देता हाँ हम अल्लाह से डरते हैं, पहचान आगे क्या बताई, वला यख्शौना अहदन इल्लल्लाह। कि ये तफसील और सुन लो कि अल्लाह से डरते हैं और अल्लाह के अलावा किसी से नहीं डरते, अल्लाह के अलावा किसी से नहीं डरते। वकफा बिल्लाहि हसीबा, और अल्लाह उनकी मदद के लिए काफ़ी है। मज़कूर आयत में अल्लाह ताला ने सिर्फ ये नहीं फरमाया कि वो अल्लाह से डरते हैं, बल्कि मज़ीद इसको वाज़ह किया कि वो अल्लाह के सिवा किसी और से नहीं डरते। क्योंकि हर एक ये दावा कर सकता है कि वो तो अल्लाह से डरता है, लेकिन अल्लाह के मामले में गैरुल्लाह से ना डरना ये इस बात की दलील है कि ये अल्लाह ही से डरता है। आप सल्लल्लाहु अलैहि वसल्लम ने अपने सहाबा से इस बात पर बैत ली है कि वो अल्लाह के मामले में किसी से नहीं डरेंगे। इमाम इब्न कसीर रहमहुल्लाह इस आयत की तफसीर में फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने मशरिक व मगरिब में अल्लाह की रिसालत पहुंचा दी, फिर आपके बाद आप सल्लल्लाहु अलैहि वसल्लम की उम्मत इस दीन की तबलीग की वारिस हुई और सहाबा रज़ियल्लाहु अन्हुम अजमईन ने आपके तमाम अक़वाल व अफ़आल को इसी तरह तबलीग की जैसा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने हुक्म फरमाया था। किसी से डर कर कुछ कम नहीं किया, किसी की अकीदत में आकर इसमें कमी ज्यादती नहीं की। सहाबा रज़ियल्लाहु अन्हुम अजमईन ने उसी तरह इस दीन को पहुँचाया। इसलिए अबू बकर सिद्दीक़ रज़ियल्लाहु अन्हु ने क्या फरमाया जब मानी ने ज़कात देने से इनकार किया, अयुन्क़सुद्दीन व अना हय्य, कि मेरे हबीब जो वो देकर गए हैं मैं उसमें कमी कर दूं, कैसे हो सकता है, क़यामत के दिन कैसे उनके सामने जाऊंगा, क्या जवाब दूंगा। सहाबा ने उसी तरह पूरा का पूरा पहुंचाया, फिर सहाबा के बाद ताबईन ने उसी तरह पूरा का पूरा पहुंचाया, फिर तब ताबईन ने उसी तरह पूरा का पूरा पहुंचाया, और जमात दर जमात अल्हम्दुलिल्लाह उलमा हक ने मलामत करने वालों की मलामत की परवाह नहीं की, खौफ दिलाने वालों की खौफ की परवाह नहीं की, तख्ते दार की परवाह नहीं की और काल कोठरी की परवाह नहीं की। हर जुल्म सहा, लेकिन इस दीन को उसी तरह अगली नस्लों तक पहुंचा गए। कभी ऐसा हुआ कि उमूमी फिजा ऐसी हुई कि बिदआत गालिब आने लगी, गलत अकायद गालिब आने लगे, अल्लाह ने एक ही को उठा दिया, सिर्फ एक को। देखिए ये तारीख भी इस बात की दलील है कि ये कोई दलील नहीं है कि फला लोग तो साथ नहीं है और आप तो चंद लोग हैं। आप ये बताइए कि जितने भी फितनों के खिलाफ उठे क्या अक्सरियत उठी या एक उठे, इब्तदा एक ही नहीं कि वो मंशा इलाही को पहचान जाते थे, उसके बाद बहुत दफा लोगों ने साथ दिया बहुत दफा नहीं दिया, लेकिन अकेले अकेले भी उठे तो बताइए हक को हक साबित कर गए या नहीं कर गए। इमाम अहमद बिन हम्बल रहमहुल्लाह के सामने कितने थे, उनके साथ कितने थे, लेकिन बताइए कि अक्सरियत एक तरफ थी और आप आखिर में तना ही रह गए। लेकिन अहले सुन्नत का मसला क्या करार पाया, खल्के कुरान करार पाया या गैर खल्के कुरान, हालांकि अकेले थे और तमाम अकाबिरीन और दूसरे हजरात तो एक तरफ थे। اگر یہ کوئی حجت ہوتی تو پھر تو ان کا مسلک چلنا چاہیے تھا, اہل سنت کا عقیدہ وہ ہونا چاہیے تھا کہ وہ سارے کے سارے ایک طرف تھے, امام احمد بن حنبل رحمہ اللہ ایک طرف تھے. لیکن آج ہر ایک سنی کیا ہے, ضروری ہے اس کے لیے کہ وہ اسی عقیدے پر چلے جس کے لیے امام احمد بن حنبل رحمہ اللہ نے کوڑے کھائے. تو پورا کا پورا دین اس طرح علماء نے ہر دور کے اندر, کبھی جمعیت کی شکل میں رہے اور جمعیت کی شکل میں نہیں بھی رہے, یعنی ایک جماعت کی شکل میں نہیں بھی رہے, تو اکیلے اکیلے اللہ نے منتخب کیا اور اس دین کو بچایا پورے کا پورا دین. چنانچہ تاریخ شاہد ہے کہ صحابہ رضی اللہ عنہم اجمعین نے دین کی جو تبلیغ کی وہ مکمل دین کی تبلیغ تھی, ورنہ اگر اللہ کے دین کے معاملے میں صحابہ غیر اللہ سے ڈرتے تو یہ دین کامل و مکمل ہم تک نہیں پہنچ سکتا تھا. جیسا کہ آپ صلی اللہ علیہ وسلم کے رفیق کے غار حضرت ابو بکر صدیق رضی اللہ عنہ نے مانعین نے زکات سے فرمایا, اینقص الدین وانا حی, کہ میرے ہوتے ہوئے دین میں کمی کر دی جائے, ایسا ناممکن ہے. نور ہدایت کے ان ستاروں کے بعد تابعین, تبع تابعین, فقہا, مفسرین و محدثین اور علماء حق نے اس دین کی مکمل تبلیغ کی. جب جب دین کے کسی حصے یا کسی حکم کو مٹانے یا تبدیل کرنے کی کوشش کی گئی, تب تب اس دین کو مکمل رکھنے کے لیے ایسے بہادر میدان میں آئے جو اللہ کے معاملے میں کسی جابر اور ظالم سے نہیں ڈرے. جیلیں کاٹی, کوڑے کھائے, دہکتی سلاخوں میں پروئے گئے, ہنستے مسکراتے تختہ دار کو چومتے اپنے الہی حقیقی سے جا ملے, لیکن کسی اور کو الہ نہیں مانا, یعنی اللہ کے دین کی تبلیغ میں غیر اللہ سے ڈر کر کوئی حکم کم نہیں کیا, خواہ کافروں اور مرتدین کو کتنا ہی ناگوار لگا. اور الحمدللہ آج بھی یہ سنت جاری ہے. کفر یہ چاہتا ہے کہ وہ اس دین کو کم کر دے, اللہ کے دین کو مساجد اور مدارس میں قید کر دے, اور بازاروں, تھانوں, عدالتوں اور حکومتی ایوانوں میں ابلیسیت کی حکمرانی ہو, انسانوں کے منظور کیے آئین کی حکمرانی ہو. لیکن صرف اللہ سے ڈرنے والوں نے انکار کر دیا ہے کہ ہم ادھورے اور ناقص دین کی تبلیغ نہیں کریں گے, ہم پورے کے پورے دین کی تبلیغ کریں گے, خواہ ہمیں دنیا کے بنائے سارے معبودوں سے ٹکرانا پڑے. اللہ کے دین کے معاملے میں غیر اللہ سے ڈرنا یہ اللہ پر ایمان اور اللہ کو الہ حقیقی ماننے کے منافی ہے. لہٰذا آگ اور زہریلی گیسیں برساتے ڈرون, دل دہلاتی توپیں مکمل دین کی تبلیغ کی پاداش میں والدین کو گھروں سے اٹھا کر خفیہ ٹارچر سیلوں میں ڈال دیا جانا, چھوٹے بچوں اور پردہ دار بہنوں کو حکومتی اداروں کا اغوا کر کے غائب کر دینا, کیا ان سب ہتھ گنڈوں سے ان ایمان والوں کو ڈرا دیا جائے گا جو صرف اللہ سے ڈرتے ہیں اور کسی سے نہیں ڈرتے. حضرت ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا, تم میں سے کوئی خود کو ذلیل نہ کرے, وہ اس طرح کہ اللہ کے کسی معاملے میں اس کو بولنا چاہیے تھا پھر وہ نہیں بولا, اللہ تعالیٰ فرمائیں گے, تجھے اس بارے میں بولنے سے کس بات نے روکا تھا؟ وہ بندہ کہے گا, میں لوگوں سے ڈر گیا تھا. اللہ تعالیٰ فرمائیں گے, میں اس بات کے زیادہ لائق ہوں کہ تم مجھ سے ڈرتا. مسند احمد. صحیح ابن حبان کی روایت ہے کہ لوگوں کی حیبت تمہیں حق کہنے سے نہ روک دے جب تم دیکھو موجود ہو یا سنو. اور اللہ تعالیٰ نے فرمایا, وَلِمَنْ خَافَ مَقَامَ رَبِّهِ جَنَّتَانِ, اسی خوف کے بارے میں کہ جو اپنے رب کے سامنے کھڑا ہونے سے ڈرا اس کے لیے دو باغ, یعنی اللہ ہی کا خوف اس پر غالب رہا, ہمیشہ کسی اور کا خوف غالب نہیں آیا. وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى, جگہ جگہ اللہ رب العزت نے اس خوف کو بیان کیا مختلف پیراؤں میں اور مختلف آیات کے اندر. حلال ماننا اور حرام ماننا, قانون سازی کرنا, اس میں بھی اس خوف کا ذکر آیا ہے. جو آیت حرمت ہے, حرمت علیکم المیتۃ والدم ولحم الخنزیر, جو یہ آیت ہے, آگے اللہ تعالیٰ کیا فرماتے ہیں, الیوم یئس الذین کفروا من دینکم فلا تخشوہم واخشون, اللہ یہاں بھی یہی فرماتے ہیں کہ یہ جو دستور تمہارے لیے بنا دیا گیا کہ یہ چیز حرام ہے, یہ چیز حرام ہے, یہ چیز حرام ہے, ان ان چیزوں کو نہیں کھا سکتے, ان چیزوں کو استعمال نہیں کر سکتے, اور آج کفر تم سے مایوس ہو گیا کہ یہ تو دستور زندگی ہی بدل گیا, اب تو بات یہاں تک پہنچ گئی کہ نظام معاشرت تک بات آ گئی, آج یہ مایوس ہو گئے. تو اب جب مایوس ہو گئے تو اب آخری زور لگا دیں گے, اب ہر کوشش کریں گے, لیکن ڈرنا نہیں ہے. ڈرنا کس سے ہے؟ ڈرنا مجھ ہی سے ہے, اللہ ہی سے ڈرنا ہے. اور جو اللہ سے ڈرتے ہیں ان کی تعریف بھی اللہ رب العزت نے قرآن کریم میں کئی جگہ بیان فرمائی، فرمایا ان الذين امنوا وعملوا الصالحات واخبتوا الى ربهم اولئك اصحاب الجنه هم فيها خالدون، بے شک وہ لوگ جو ایمان لائے اور نیک اعمال کیے اور اپنے رب سے ڈرے، یہی لوگ جنت والے ہیں، وہ اس جنت میں ہمیشہ رہیں گے۔ یہ ہے ڈر اور محبت۔ یہ جو کلمہ توحید ہے لا الہ الا اللہ جو ہے، اس میں کس توحید کا اعلان ہے؟ انبیاء اور رسول کو جو توحید دے کر بھیجی گئی وہ کون سی توحید تھی، اس کو ہمیں سمجھنے کی ضرورت ہے تاکہ کفر اور شرک آسانی سے سمجھ میں آ سکے۔ کلمے میں توحید عبادت کا اعلان ہے، توحید عبادت کا اعلان ہے کہ عبادت میں خالص صرف کس ایک کو ماننا ہے۔ عبادت کس کے لیے خاص کرنی ہے؟ صرف ایک اللہ کو۔ عبادت کے معنی آپ پڑھ چکے ہیں، اس کو توحید فی الوہیت یا توحید فی العبادت کہتے ہیں، یعنی عبادت صرف اللہ ہی کی کرنا، یہ توحید تمام انبیاء کی دعوت تھی۔ کیونکہ بہت سے کفار ربوبیت میں تو اللہ تعالیٰ کے ساتھ شرک نہیں کرتے تھے، اس بات کو سمجھنے کی ضرورت کہ بہت سے کفار ربوبیت میں، رب ہونے میں اللہ تعالیٰ کے ساتھ کسی کو شریک نہیں بناتے تھے بلکہ تسلیم کرتے تھے کہ اللہ ہی ہے رب، ان کا شرک عبادت میں تھا۔ الوہیت اور عبادت میں وہ اللہ کے ساتھ دوسروں کو شریک بناتے تھے، یعنی وہ جذبات جو اللہ کے ساتھ خاص ہونے چاہیے وہ جذبات کس کے لیے خاص کرتے تھے؟ کوئی اپنے بتوں کے لیے کرتا تھا، کوئی اپنے قائدین کے لیے کرتا تھا، کوئی اپنے بڑوں کے لیے کرتا تھا۔ تو اللہ تعالیٰ نے یہ عبادت کہا اور الہیت کہا، اس کو الوہیت کہا۔ تو انبیاء کو جو اللہ نے بھیجا وہ نکیر کرنے کے لیے بھیجا کہ یہ حق کس کے ساتھ خاص ہے؟ صرف اللہ کے ساتھ خاص ہے، کسی اور کے ساتھ خاص نہیں ہے۔ چنانچہ انبیاء نے ان کو خالص اللہ کی عبادت کی دعوت دی۔ چنانچہ امام ربانی مجدد الفسانی رحمہ اللہ نے فرمایا، توحید فی العبادت رسولوں کو بھیجنے کا آخری مقصد تھا۔ انتہائی مقصد کیا تھا؟ توحید فی العبادت تھا، کیونکہ مشرکین ربوبیت اور وجود میں اللہ تعالیٰ کو مانتے تھے۔ لا موجودہ الا اللہ کا صرف مسئلہ نہیں تھا، اللہ کو مانتے تھے بلکہ رب بھی مانتے تھے اور خالق بھی مانتے تھے، قرآن خود بیان کرتا ہے اس کو۔ اللہ تعالیٰ نے قرآن کریم میں کفار کے اس اعتراف کو جگہ جگہ بیان کیا ہے کہ وہ کائنات کے خالق اور رب ہونے میں اللہ تعالیٰ ہی کو مانتے تھے، اللہ عبادت کرنے البتہ عبادت میں دوسروں کو شریک ٹھہراتے تھے۔ ابن ابی العز حنفی رحمہ اللہ شرح عقیدۃ الطحاویہ میں امام طحاوی رحمہ اللہ کے قول ان اللہ واحد لا شریک لہ کی تشریح کرتے ہوئے فرماتے ہیں، بل التوحید والذی دعت الیہ الرسل ونزلت به الکتب هو توحید الالہیہ، کہ امام ابن ابی العز حنفی رحمہ اللہ ان لوگوں پر رد کر رہے ہیں جو یہ گمان کرتے ہیں کہ رسولوں نے لوگوں کو جس توحید کی طرف دعوت دی وہ توحید ربوبیت تھی۔ امام صاحب رحمہ اللہ ان پر رد فرماتے ہیں ایسا نہیں ہے، بلکہ جس توحید کی جانب رسولوں نے دعوت دی اور جس کو لے کر کتابیں اتری وہ توحید الہیت تھی، یعنی توحید فی العبادت، عبادت کو اللہ کے ساتھ خاص کر دینا، اس میں کسی کو شریک نہیں بنانا، جس میں توحید ربوبیت بھی موجود ہے۔ ایسا نہیں ہے توحید ربوبیت اس میں نہیں ہے، توحید الہیت ایسی چیز ہے کہ توحید ربوبیت اس کے اندر موجود ہے۔ وہ توحید صرف ایک اللہ کی عبادت کرنا اور کسی کو اس کا شریک نہ بنانا، کیونکہ مشرکین عرب اللہ کے ایک رب ہونے کا اقرار کرتے تھے اور اس بات کے بھی قائل تھے کہ آسمانوں اور زمینوں کو پیدا کرنے والا ایک ہی ہے، جیسا کہ اللہ تعالیٰ نے قرآن میں ان کے اس عقیدے کو بیان کیا ہے، وَلَئِن سَأَلْتَهُم مَّنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ لَيَقُولُنَّ اللَّهُ، کہ اگر آپ ان سے پوچھیں کہ آسمانوں اور زمینوں کو کس نے پیدا کیا تو ضرور کہیں گے کہ اللہ نے پیدا کیا۔ دوسری جگہ اللہ تعالیٰ نے اس طرح بیان فرمایا، قُلْ لِمَنِ الْأَرْضُ وَمَنْ فِيهَا إِن كُنتُمْ تَعْلَمُونَ سَيَقُولُونَ لِلَّهِ قُلْ فَلَا تَذَكَّرُونَ۔ یہاں مالکیت کو تسلیم کر رہے ہیں، ملکیت کو تسلیم کر رہے ہیں کہ اللہ ہی مالک ہے۔ امام ابن ابی العز حنفی رحمہ اللہ فرماتے ہیں کہ وہ مشرکین عرب اپنے بتوں کے بارے میں یہ عقیدہ نہیں رکھتے تھے کہ وہ عالم کو پیدا کرنے میں اللہ کے شریک ہیں، ایسا عقیدہ نہیں رکھتے تھے کہ ہمارے بتوں نے اس عالم کو پیدا کیا یا ہمارے بت اس کے مالک ہیں، ایسا عقیدہ نہیں رکھتے تھے۔ اگلے صفحے پر خلاصہ بیان فرماتے ہیں، سو اگر کسی شخص نے ایک رب ہونے کا اقرار کیا لیکن اس کے باوجود اگر اس نے صرف ایک اللہ کی عبادت نہیں کی اور غیر اللہ سے برات کا اعلان نہیں کیا تو وہ دیگر مشرکین کی طرح مشرک ہی ہوگا. کون کہہ رہا ہے؟ شارح عقیدت الطحاویہ امام ابن ابی العز حنفی رحمہ اللہ فرما رہے ہیں وہ دیگر مشرکین ہی کی طرح مشرکین ہوگا, کیونکہ اللہ تعالیٰ نے انبیاء کو جو بھیجا, جو دعوت دے کر بھیجا, جو توحید دے کر بھیجا, وہ توحید الہیت ہے. تو یہ رب ہونے میں تو اللہ کو مان رہا ہے لیکن الوہیت میں, عبادت میں ان کے ساتھ شریک بناتا ہے. تو ایسا تو کفار مکہ بھی کرتے تھے, اللہ تعالیٰ نے ان کو کافر مشرک کہا, تو پھر یہ کیسے مسلمان ہو سکتا ہے؟ علامہ انور شاہ کشمیری رحمہ اللہ نے فرمایا کہ کلمہ طیبہ میں شرک فی العبادت کی نفی ہے. انور شاہ کشمیری رحمہ اللہ بھی بیان فرماتے ہیں کہ کلمہ طیبہ میں جس چیز کی نفی کی گئی ہے وہ کیا ہے؟ شرک فی العبادت. یعنی دعوت کس چیز کی ہے؟ الہیت میں ایک ماننا, اللہ عبادت صرف اللہ کے لیے خاص کرنا, اس چیز کی دعوت اس کلمے کے اندر ہے. جب یہ بات معلوم ہو گئی کہ انبیاء کی بعثت کا اعلیٰ مقصد یہ تھا کہ بندوں کی بندگی کو غیر اللہ کی بندگی سے پاک کر کے خالص اللہ کی بندگی میں دے دیں, معبود صرف اللہ ہی ہو, کوئی اور نہ ہو, تو پھر یاد رکھنا چاہیے کہ جہاد کو اللہ تعالیٰ نے اسی مقصد کے لیے اتارا کہ بندوں کی بندگی سے نکال کر اللہ کی بندگی اور اطاعت میں دے دیا جائے. لہذا کوئی بھی مسلمان بغیر جہاد کیے کس طرح اللہ کے احکامات پر عمل کرنے والا بن سکتا ہے؟ غیر اللہ سے ڈر کر جہاد میں شریک نہ ہونا, حق کو حق اور باطل کو باطل نہ کہنا, کفریہ نظام پر راضی رہنا بلکہ اس کو اسلامی ثابت کرنا, اور اللہ پر بہتان باندھنا, سودی نظام کے تحت زندگی گزارنا, یہ سب کیا ہے؟ اب